आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
रुमलिन चाहन्छु जीवन तिम्रो व्यर्थै नफाला जवानी अवस्था वहालाई दे
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, आज पनि तपाई सबैलाई यस कार्यक्रममा हार्दिक स्वागत छ तथा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, नमस्कार अनि जय मसीह। श्रोता, तपाईहरूको हालखबर कस्तो छ? परिवारहरू कस्तो हुनुहुन्छ? आशा गर्दछु सबै कुरा ठिकठाक चलिरहेको छ अनि प्रभुसँग मेरो प्रार्थना मेरो कामना यही छ कि उहाँको शान्ति आनन्द उहाँको सम्पूर्ण आशिष तपाई तपाईँको जीवनमा र तपाईँको परिवारमा बनिरहेको होस्। हुन्छ श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी युहन्ना दुई अध्याय 12-25 पदबाट अध्ययन गर्न गइरहेका छौं। दुई अध्यायको 12 पदमा भनिएको छ, त्यसपछि उहाँ आफ्ना आमा भाइहरू र चेलाहरूसँग कफर्नहुममा जानुभयो र केही दिन त्यहाँ बस्नुभयो। कानाबाट येशु गालिल समुद्रको उत्तरतिर रहेको कफर्नहुम भन्ने शहरमा जानुभयो, जहाँ पत्रुस र अन्द्रियासको एउटा घर थियो। मर्कुस 1:21-29 पद अनुसार येशुकी आमा र उहाँका भाइहरू उहाँको साथमा थिए। बाइबलका धेरै विद्वानहरूको विचार छ कि यी भाइहरू योसेफ र मरियमका प्राकृतिक नियमले जन्मिएका छोराहरू थिए, जसमध्ये एकजना याकुब चाहिँ पछि गएर यरूसलेमको मण्डलीका मुख्य अगुवा भए। तिनले नयाँ करारको याकुबको अर्थात नयाँ नियमको याकुबको पत्र भन्ने पुस्तक पनि लेखे। 13 पदमा भनिएको छ, यहुदीहरूको निस्तार चाड नजिकै थियो र येशु यरूसलेममा जानुभयो। हरेक साल धेरैजसो भक्त यहुदीहरू निस्तार चाड मनाउन यरूसलेममा जान्थे। त्यसकारण येशुको बपतिस्मा भएको त्यस पहिलो सालमा पनि येशु आफ्ना चेलाहरूलाई साथमा लिएर यरूसलेममा जानुभयो। अनि 14-16 पदमा भनिएको छ, उहाँले मन्दिरमा गोरु भेडा र ढुकुर बेच्नेहरू र पैसा साट्नेहरूको किनबेच गरिरहेका भेटाउनुभयो। तब डोरीको एउटा कुर्रा बनाएर उहाँले मन्दिरबाट ती सबैलाई तिनका भेडाहरू र गोरुहरूलाई समेत मन्दिरबाट बाहिर लघार्नुभयो र पैसा साट्नेहरूको रेच घोप्ट्याएर तिनीहरूका टेबल पल्टाइदिनुभयो। ढुकुर बेच्नेहरूलाई उहाँले भन्नुभयो, यहाँबाट यी सब थोक लैजाऊ, मेरा पिताको भवनलाई व्यापारको घर न तुल्याऊ। यरूसलेममा पुगेर मन्दिरमा जानुहुँदा येशु प्रभुले मन्दिरको चोकमा साहुहरूले व्यापारीहरूले बलिदानको निम्ति पशुहरूलाई बेचिरहेको देख्नुभयो। पूजा गर्नेहरू मन्दिरका विशेष सिक्का पाउनलाई सराफीहरूसँग पैसा सार्दै थिए। सबैले विशेष सिक्काले मन्दिरको तिरो तिर्नु पर्थ्यो। त्यसरी व्यापारी र सराफीहरूले मन्दिरको चोकमा नै नाफा खाँदै गरेका देख्नुहुँदा येशूलाई बडो दुःख लाग्यो अनि त्यसकारण उहाँले तिनीहरू सबैलाई मन्दिरबाट निकालिदिनुभयो। त्यस घटना भएको 2 सालपछि पनि येशू अन्तिम पाली यरूसलेममा आउनुहुँदा उहाँले फेरि मन्दिरलाई त्यसरी नै शुद्ध पार्नुभयो। येशूले मन्दिरलाई मेरो पिताको भवन कहलाउनुभयो। परमेश्वर विशेष प्रकारले येशूका पिता हुनुहुन्थ्यो। हामीलाई धर्मपुत्र बनाइएर परमेश्वरका छोरा छोरी बन्छौं, तर येशू चाहिँ गर्भमय हुने बेलादेखि नै परमेश्वरको खास पुत्र हुनुहुन्थ्यो। 17 पदमा भनिएको छ, उहाँका चेलाहरूलाई धर्मशास्त्रमा लेखिएको यो कुरा याद भयो, तपाईंका भवनको जोशले मलाई जलाउनेछ। येशूका चेलाहरूका निम्ति मन्दिरलाई शुद्ध पार्ने उहाँको काम चाहिँ एउटा अर्को चिन्ह थियो कि उहाँ साँच्चै नै मसीहा हुनुहुन्थ्यो। मसीहले बाहेक अरू कुनै व्यक्तिले पनि यी सबै सहुहरूलाई व्यापारीहरूलाई आफ्ना पशुहरू समेत मन्दिरबाट धपाउने आँट गर्ने थिएनन्। यो काम पुरानो नियमको एउटा अगमबाड़ीको सिद्धि थियो, किनभने भजन संग्रह 66 अध्यायको 6 पदमा मसीह भन्नुहुन्छ, तपाईंको भवनको जोशले मलाई जलाउनेछ। अर्थात परमेश्वरको मन्दिरको आदर जोगाउनलाई मसीह बेसरी उत्सुक र चिन्तित हुनेछ। परमेश्वरको आदरको निम्ति येशूको ठूलो वास्ता थियो। परमेश्वरको मन्दिरलाई बजारमा बदली गर्नु चाहिँ परमेश्वरलाई एक किसिमले अनादर गर्ने काम नै थियो। परमेश्वरको मन्दिर नाफा खानलाई होइन, तर प्रार्थना गर्न र परमेश्वरलाई आराधना गर्नलाई बनाइएको थियो। 18 पदमा भनिएको छ, यहुदीहरूले उहाँलाई भने, तपाईं यी काम गर्नुहुन्छ त यिनका निम्ति हामीलाई के चिन्ह देखाउनुहुन्छ? यहुदी अगुवाहरूले राम्ररी बुझे कि मन्दिरलाई शुद्ध पार्नले येशू म मसीह हुँ भन्ने दावी गर्दै हुनुहुन्थ्यो। त्यसकारण यस्तो काम गर्नलाई उहाँसँग अधिकार छ भनी प्रमाण देखाउनको निमित्त एउटा चिन्ह वा विशेष ठूलो आश्चर्य काम गर्नु भनेर यहुदीहरूले येशूसँग माग गरे। यहुदीहरूले सधैं चिन्हहरू खोज्थे। बिना चिन्ह तिनीहरूले येशूमा विश्वास राख्न मान्ने थिएनन्। बिना चिन्ह तिनीहरूले उहाँलाई एक बदमाश र कानून भंग गर्ने मान्छे मात्र सम्झने थिए। 19 पदमा भनिएको छ, येशूले तिनीहरूलाई जवाब दिनुभयो, यस मन्दिरलाई भत्काइदेऊ र म तीन दिनमा यसलाई खड़ा गर्नेछु। मित्र, येशूले तिनीहरूलाई यसो भनेर जवाब दिनुभयो, हुन्छ हुन्छ, म तिमीहरूलाई चिन्ह एउटा चिन्ह दिनेछु, यो मन्दिर भत्कियोस् र म तीन दिनमा यसलाई खड़ा गर्नेछु। 20 पदमा भनिएको छ, तब यहुदीहरूले भने, यस मन्दिरलाई निर्माण गर्न 46 वर्ष लाग्यो र के तपाईँ यसलाई तीन दिनमा खड़ा गर्न सक्नुहुन्छ र? येशूको भनाईको अर्थ ती यहुदीहरूले बुझेनन्। त्यस बेला त्यो मन्दिर बनाउन लागेको 46 वर्ष भइसकेको थियो र अझैसम्म त्यो सिद्धिएको थिएन। यो मन्दिर ईस्वी सम्वत 64 मात्र पूरा गरेर सिद्धियो। यत्रो ठूलो उक्तम मन्दिर तीन दिनमा बनाउन कहाँ सकिन्थ्यो र? सयौं कर्मचारीहरूले, लेबरहरूले, कामदारीहरूले 46 वर्षसम्म काम गरेर पनि त्यो मन्दिर बनाउन सकेका थिएनन्। पछि यहुदीहरूले येशूको यही भनाई उहाँको विरूद्धमा प्रयोग गरेर उहाँलाई मूसाको व्यवस्था र यहुदी धार्मिक विधानहरू भंग गर्ने दोष लगाइदिए। येशूको पछि लाग्नेहरूमध्ये कसैमाथि उही दोष लगाउनलाई यहुदीहरूले नै भनाई यस भनाईलाई दोहोर्याए। तिनीहरूले झुटो दोष लगाए र भने कि येशूले म यो मन्दिर भत्काउनेछु भनेर भन्नुभएको थियो। तर वास्तवमा आखिरमा मन्दिर अर्थात उहाँको शरीर भत्काउनेहरू चाहिँ तिनीहरू नै थिए, किनभने तिनीहरूले उहाँको शरीरलाई मार्न लगाए। तिनीहरूले उहाँसित एउटा चिन्ह मागेका थिए अनि पछि तिनीहरूले भत्काएको उहाँको आफ्नो शरीर मरेकाबाट ब्युताले उहाँले ती यहुदीहरूलाई तिनीहरूले मागेको चिन्ह देखाइदिनुभयो। 21 पदमा भनिएको छ, तर जुन मन्दिरको विषयमा उहाँ बोल्नु भएको थियो त्यो उहाँको शरीर थियो। यहाँ युहन्ना येशूको भनाईको अर्थ बुझाउँछन्। येशू यरूशलेममा भएको यहुदी मन्दिरको विषयमा कुरा गर्दै हुनुहुन्न थियो, बरु उहाँ आफ्नो शरीरको बारेमा कुरा गर्दै हुनुहुन्थ्यो। जब उहाँले म तीन दिनमा यसलाई खड़ा गर्नेछु भनेर भन्नुभयो, तब म मारिएपछि तीन दिनमा मेरो शरीरको पुनरुत्थान हुनेछ भन्ने उहाँको अर्थ थियो। येशू प्रभुले यहुदीहरूलाई देखाउन मंजूर गर्नुभएको चिन्ह एउटै मात्र थियो, अर्थात उहाँको पुनरुत्थानको चिन्ह। उहाँ मसीहा परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने खास र अन्तिम प्रमाण चाहिँ उहाँको पुनरुत्थानै थियो। योहन्नाले मन्दिर येशूको शरीर थियो भनेर लेखेका छन्। परमेश्वर यहुदी मन्दिरमा बास गर्नुहुन्थ्यो, परमेश्वर येशूको शरीरमा पनि बास गर्नुहुन्थ्यो, तर अब ख्रिष्टको मण्डली उहाँकै शरीर पनि हो। योहन्ना यहाँ भन्दैछन् कि त्यो पुरानो यहुदी मन्दिर र त्यसका सबै बलिदानहरू समेत बेपत्ता हुनेछन् र त्यसको सट्टामा एउटा नयाँ आत्मिक मन्दिर अर्थात ख्रिष्टको नयाँ आत्मिक शरीर उहाँको मण्डली खड़ा हुनेछ, किनभने परमेश्वर हातले बनाएका मन्दिरहरूमा मात्रै बास गर्नुहुन्न, उहाँ ख्रिष्टमा विश्वास गर्ने हरेक जनाको हृदयमा बास गर्नुहुन्छ। 22 पदमा भनिएको छ, जब उहाँ मृतकबाट उठाइनुभयो तब येशूले भन्नुभएको यो कुरा चेलाहरूलाई स्मरण भयो र तिनीहरूले धर्मशास्त्रमाथि र येशूले बोल्नुभएको वचनमाथि विश्वास गरे। मित्र, त्यति बेला येशूका आफ्ना चेलाहरूले पनि येशूको यस भनाईको तात्पर्य अर्थ पूरा गरी बुझेका थिएनन्। तीन दिनमा मन्दिरलाई फेरि बनाउनेछु भनी उहाँले भन्नुभएको कुरा उहाँको पुनरुत्थान भएपछि मात्र तिनीहरूले याद गरे। त्यति बेला म मारिनेछु र तीन दिनपछि मरेकाबाट ब्युतेनेछु भनी उहाँले भन्नुभएको कुरा पनि तिनीहरूले सम्झे, तर तिनीहरूले उहाँलाई ब्युतर्नु भएको देखेपछि मात्र तिनीहरूले येशूको बारेमा धर्मशास्त्रले सिकाएका र उहाँ आफैले सिकाउनु भएका कुरा पूरा तवरले बुझेर विश्वास गरे। येशूले उहाँका चेलाहरूलाई भन्नुभयो, पवित्र आत्माले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ। योहन्ना 14:26 पदमा भनिएको छ। येशूले उहाँका चेलाहरूलाई भन्नुभयो, पवित्र आत्माले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ। चेलाहरूका निम्ति यो अगमबाडी पूरा भयो अनि आज हामी विश्वास गर्नेहरू हरेक जनाको निम्ति यो प्रतिज्ञा दिनदिनै पूरा भइरहेको छ। 23:24 पदमा भनिएको छ, जब उहाँ निस्तार चाडका भोजको बेला यरूशलेममा हुनुहुन्थ्यो तब उहाँले गर्नुभएका चिन्हहरू देखेर धेरैले उहाँको नाउँमा विश्वास गरे, तर येशूले आफैलाई तिनीहरूका भरमा छोड्नु भएन। मित्र, यहाँ येशूका आश्चर्य कर्महरूको कारणले धेरैजनाले उहाँमाथि विश्वास राखे, तर तिनीहरूको विश्वास गहिरो र पक्का खालको थिएन। तिनीहरूले येशूलाई एउटा राजासम्म पनि सम्झे, तर उहाँ वास्तवमा परमेश्वरको पुत्र हुनुहुन्छ भनेर तिनीहरूको आत्मिक समझ कति पनि थिएन। यिनै मानिसहरूले एक दिन ख्रिष्टमा विश्वास गरे, अर्को दिन उहाँमाथि मृत्युदण्ड दिन तयार थिए। तिनीहरूको विश्वास साँचो विश्वास थिएन, पक्का विश्वास थिएन। तिनीहरूको विश्वास आश्चर्य काममा मात्र आश्रित थियो। यस्ता मानिसहरूले एक दिन विश्वास गर्छन्, अर्को दिन बिर्सिहाल्छन्। त्यसकारण जब येशूले भीड़हरू उहाँलाई प्रशंसा गर्दै र उहाँको पछि लाग्दै गरेको देख्नुभयो, उहाँले आफैलाई तिनीहरूको भरमा कहिले पनि छोड्नु भएन। यो 24 पदमा हामी देख्छौं, अर्थात उहाँले तिनीहरूको समर्थनमा कति पनि भरोसा राख्नु भएन, उहाँले तिनीहरूको अगुवा हुन खोज्नु भएन, उहाँले तिनीहरूको सहमति वा प्रशंसा खोज्नु भएन। तिनीहरूले आफ्ना ओठले मात्र उहाँको स्तुति गरेको हुन् भनेर उहाँलाई थाहा थियो। तिनीहरूको विश्वास हलुको थियो भनी उहाँले जान्नुभयो। त्यसरी नै आज पनि पक्का विश्वास नभएका धेरै जना येशूको पछि लाग्छन्। तिनीहरूले केही फाइदा पाउने आशाले म विश्वास गर्छु भनेर भन्दछन्। तिनीहरूले केही सहायता पाउँछु कि भनेर मण्डलीमा आउँछन्। आज कोही कोही रोगबाट निको भएर ख्रिष्टमा आउँछन्, तर तिनीहरूको विश्वास कमजोर छ। तिनीहरूले ख्रिष्टलाई म के दिन सक्छु, म के उहाँलाई दिन सक्छु भनेर होइन, तर ख्रिष्टबाट म के पाउन सक्छु भनेर मात्र ध्यान लगाउँछन्। यस्ता मानिसहरूले आफैले खोजेको फाइदा नभेटाउँदा धेरै जसो चाँडो नै येशूबाट फर्किहाल्छन्। हुन त शुरूमै सबैजना येशू कहाँ जाँदा कुनै न कुनै स्वार्थी कारणले नै जान्छन् भनेर भन्नुपर्छ, तर येशूलाई भेटेर उहाँमा विश्वास गरेर मानिसले स्वार्थ त्याग गर्नुपर्छ र आफ्नो खातिरमा होइन र येशूको खातिरमा मात्रै उहाँको पछि लाग्नुपर्छ। 25 पदमा भनिएको छ, किनकि मानिस के हो भनी उहाँ जान्नुहुन्थ्यो, उहाँलाई मानिसको विषयमा कसैले सिकाउन आवश्यक थिएन। किनकि मानिसको हृदय के हुन्छ सो उहाँ स्वयं जान्नुहुन्थ्यो। मित्र, येशू प्रभुलाई मानिसको विषयमा कसैले सिकाउन आवश्यक थिएन, अर्थात मानिसको हृदय कस्तो रहेछ भनेर कसैले उहाँलाई भन्न आवश्यक थिएन, किनभने उहाँसँग मानिसको विषयमा पूरा ज्ञान थियो। उहाँले हरेक मानिसको हृदय जान्नुभयो, किनभने उहाँले मात्र मानिसहरूको हृदयलाई जान्नुहुन्छ। यसै कारणले येशू चाहिँ हाम्रो हृदय वा आत्माको डाक्टर हुनलाई पूरा योग्य हुनुहुन्छ, किनभने उहाँलाई हाम्रो विषयमा सबै कुरा थाहा छ। यसै कारणले उहाँ हाम्रो न्यायाधीश हुनलाई पनि पूरा योग्य हुनुहुन्छ। प्रिय श्रोता मित्र, आज तपाईँ र मेरो जीवनको अवस्था कस्तो छ? आज हाम्रो विश्वासी जीवन कस्तो चलिरहेको छ? याद राख्नुहोस्, प्रभु तपाईँ र मलाई राम्ररी जान्नुहुन्छ। हामी अरूहरूको मानिसहरूको सामान्य अर्कै किसिमले देखा पर्न सक्छौं, अर्कै रूपले देखा पर्न सक्छौं, तर परमेश्वरको दृष्टिबाट हामी छिप्न सक्दैनौ। उहाँलाई तपाईँ र मेरो अवस्था, आन्तरिक हृदयको अवस्था, स्थिति राम्ररी थाहा छ। त्यसकारण भजनकारले भने, म तपाईँको दृष्टिबाट कहाँ भागौं, कहाँ जाउँ? म स्वर्गीयमा गए भने त्यहाँ पनि तपाईँ हुनुहुन्छ, म पातालमा गए भने पनि तपाईँ त्यहाँ हुनुहुन्छ, तपाईँको उपस्थितिबाट म कहाँ भागौं? श्रोता, हामी उहाँको दृष्टिबाट छुप्न सक्दैनौ, हामी लुक्न सक्दैनौ, हामी टाढा भाग्न सक्दैनौ। त्यसकारण हामी जस्तो छौं, जस्तो अवस्थामा छौं, त्यही अवस्थामा उहाँका आए उक्तम हुनेछ। उहाँले तपाईँ र मलाई ग्रहण गर्नुहुनेछ, उहाँले तपाईँ र मलाई लिनुहुनेछ, उहाँले तपाईँ र मलाई हाम्रो पापहरूको क्षमा गर्नुहुनेछ, शुद्ध गर्नुहुनेछ, अनि हामीलाई आफ्नो अंगालोमा बाँध्नुहुनेछ। उहाँले भन्नुभएको छ वचनमा, जति जसले आफ्नो पापको स्वीकार गर्छन् तिनीहरूलाई क्षमा गर्न र शुद्ध गर्न उहाँ विश्वासयोग्य हुनुहुन्छ। त्यसकारणले प्रिय श्रोताहरू, आज हामी उहाँका हामी जस्तो छौं, जस्तो अवस्थामा छौं, त्यही अवस्थामा उहाँका आए असल हुनेछ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
Now, श्रोता अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847353679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।